यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयद्वारा जानकारी। बजेटको आकार 10% घटाइए पनि आर्थिक वृद्धि दरको लक्ष्य यथावत राखिएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको भनाई। नेपाली कांग्रेसद्वारा आगामी महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बामा फैलिएको रूगाखोकी कोरोना भाइरस नभएको चिकित्सकद्वारा जानकारी। र चीनमा कोरोना भाइरसबाट संक्रमित हुने नयाँ बिरामीको संख्या घट्दै। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले विगत 2 वर्षदेखिको निरन्तरको सुधार प्रयासबाट मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक बन्दै गएको बताउनु भएको छ। चालू आर्थिक वर्ष 2076-77 बजेटको प्रथम अर्धवार्षिक समीक्षाबारे जानकारी दिन हिजो अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डाक्टर खतिवड़ाले मुलुकमा आर्थिक वृद्धिदर उच्च रहँदै आएको, मुद्रास्फीति निश्चित सीमाभित्रै रहेको र व्यापार घाटामा सुधार हुँदै गएको बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा भुक्तानी सन्तुलन स्थिति सुदृढ़ हुँदै गएको, विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि हुँदै गएको, निजी क्षेत्रको व्यावसायिक विस्तार भएको र सरकारी वित्त व्यवस्थापनमा सुधार हुँदै गएको उहाँले जानकारी गराउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले सरकारले चालू आर्थिक वर्षको बजेटको आकार 10% घटाएको र अब बजेटको आकार 13.85 खर्ब कायम भएको बताउनुभयो। उहाँले बजेटको आकार घटाए पनि आर्थिक वृद्धि दरको लक्ष्य भने यथावत राखिएको स्पष्ट गर्नुभयो। सरकारले चालू वर्षका लागि 15.32 खर्ब 96 करोड़ 91 लाख रूपियाँको बजेट ल्याएको थियो। अर्थमन्त्री डाक्टर खतिवड़ाले यही माघ 28 गतेसम्म बजेटको कुल विनियोजनको करिब 4.83 खर्ब रूपियाँ खर्च भएको र यो कुल विनियोजनको 31.5% भएको बताउनुभयो। समीक्षा अवधिमा कुल खर्च मध्ये चालूतर्फ 32.4% र पुँजीगततर्फ 15.4% खर्च भएको उहाँले उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले पुँजीगत खर्चतर्फको बजेट 100% खर्च हुने अवस्था नरहे पनि विगतका वर्षहरूभन्दा बढ़ी हुने र अबका दिनमा पुँजीगत खर्चतर्फको बजेट खर्चले तीव्रता लिने बताउनुभयो। उहाँले करको लक्ष्य हासिल गर्न केही नयाँ क्षेत्रलाई पनि करको दायरामा ल्याउन र कर कार्यालयहरूको विस्तारमा जोड़ दिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले यो फागुन मसान्तसम्म पनि शुरू नहुने आयोजनाका लागि बजेट नदिइने स्पष्ट गर्नुहुँदै राष्ट्रिय गौरवका आयोजना र उच्च प्राथमिकता प्राप्त आयोजनाहरूमा थप बजेट माग भएमा तत्काल सम्बोधन गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले मुलुकको समग्र वित्तीय प्रणालीमा स्थायित्व कायम भएको र वित्तीय सेवाको पहुँच विस्तार भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले आयातमा आएको ह्रास र नयाँ राजस्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट हुने राजस्व अपेक्षाकृत संकलन हुन नसकेको स्पष्ट गर्नुभयो। नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। विधानका दफा निलम्बन गर्ने निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइनेछ। यसै गरी पार्टीका वड़ा तहमा हाल विद्यमान क्रियाशील सदस्य संख्या को बढ़ीमा 50% नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने बैठकले निर्णय गरेको छ। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वड़ाको जनसंख्याको बनौटलाई मध्यनजर गरी समानुपातिक समावेशितालाई ध्यानमा राखी वितरण गरिनेछ। कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनको कार्य केही जिल्लामा हालसम्म पनि सम्पन्न नभइसकेकाले क्रियाशील सदस्यता वितरण नवीकरण माघ 13 गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्य सम्बन्धी कार्यतालिका बमोजिम परिमार्जन गरिएको छ। बैठकले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनैतिक आस्था राख्ने राजनैतिक दलका नेता कार्यकर्तालाई सुनियोजित रूपमा झुटा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने गरेको आरोप लगाउँदै संविधानको मर्म एवं भावना विपरीतका विधेयक र जनविरोधी क्रियाकलापका विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा भ्रातृसंघ एवं शुभेच्छुक संस्थाको विधानका सैद्धान्तिक आधार तथा मापदण्ड एकरूपता निर्धारण समितिका संयोजक एनपी साउदले समितिका तर्फबाट बैठकमा नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ र नेपाल दलित संघको विधान प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक 2076 पारित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो। बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले बिरूवा संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 पेश गर्नुभयो। यसै गरी बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक 2076 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले समाजमा रहेको जातीय छुवाछुत र विभेदको अन्त्य गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले लामो समयदेखि नेपाली समाजमा रहेका जातीय उत्पीड़न छुवाछुत र विभेदको अन्त्य गर्न स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाएर देशमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि गर्न अमेरिकी सहयोग संस्था एमसीसीका बारेमा छलफल र बहस गरेर छिटोभन्दा छिटो प्रश्न पार्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 2 बजेका लागि बोलाइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पूर्ण रूपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको हिजोको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले विश्वविद्यालय मकवानपुरको चितलाङमा निर्माण हुने स्पष्ट गर्नुभयो। मन्त्री पोखरेलले देशका अरू विश्वविद्यालय भन्दा यो विश्वविद्यालय फरक हुने र संसारका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी स्थापना गरिने बताउनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले विश्वविद्यालय कुन प्रकारको हुने र कस्तो शिक्षा दिने भन्ने विषयमा प्रश्न गराउन मन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हिजो आयोगको गत आर्थिक वर्ष 2075-76 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति भण्डारीले निर्वाचनमा बढ़ीभन्दा बढ़ी मतदाता सहभागी गराउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले मतदान स्थल र केन्द्रको निर्धारण पहुँच योग्य स्थानमा कायम गरी मतदाता मैत्री तुल्याउन सुझाव दिनुभयो। राष्ट्रपति भण्डारीले निर्वाचनका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्न आयोग ले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो। त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा बेरुजु फर्स्युटको अवस्था राजनैतिक दलको व्यवस्थापन आयोगका जिल्ला स्तरमा रहेका संगठन संरचना संघीय संरचना अनुसार प्रदेश स्तरमा निर्वाचन कार्यालयको आवश्यकता र निर्वाचन सूचना केन्द्रको स्थापना एवं सञ्चालन बारेमा जानकारी गराउनु भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ। हिजो साँझ राष्ट्रपति निवास शीतल निवासमा उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार उहाँहरूबीच समसामयिक र संसद गतिविधिका बारेमा छलफल भएको थियो। करिब 1 घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले चालू संसदबारे जानकारी गराउनु भएको थियो। गत माघ 12 गते सभामुखमा निर्वाचित हुनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ। कार्यदलका संयोजक तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले 10 दिनको समय अपुग भएकाले पुनः 10 दिनको समय दिन पार्टी नेतृत्वसँग माग गर्नुभएको हो। माघ 19 गते गठित अध्ययन कार्यदलको 10 दिनको समय बुधबार सकिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अप्नाएर काम गरिरहेको जनाएको छ। मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको समन्वयमा क्वारेन्टाइन स्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपालमा एकजनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको जनाइएको छ। सरकारले चीनमा रहेका नेपालीलाई केही दिनमा नै नेपाल फर्काउने तयारी गरेको छ। अहिलेसम्म 18 जनाको परीक्षण गरिएकोमा एकजनामा मात्रै संक्रमण फेला परे पनि संक्रमित व्यक्ति निको भएर घर फर्किसकेको श्रेष्ठले जानकारी दिनुभयो। चीनबाट ल्याउन लागि विद्यार्थी कोरोना भाइरसबाट संक्रमित नभएको समेत मन्त्रालयले स्पष्ट पारेको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर 3 गुम्बामा फैलिएको रुघाखोकी कोरोना भाइरस नभएको चिकित्सकले स्पष्ट पारेका छन्। विगत केही दिनदेखि गुम्बाका करिब 200 भन्दा बढ़ी स्थानीयहरू रुघाखोकी र अत्यधिक ज्वरोले बिरामी भएपछि गाउँमा कोरोना भाइरस फैलिएको हल्ला चलेको थियो। स्वास्थ्य परीक्षणका लागि हिजो जुगल गाउँपालिका पुगेका चिकित्सकहरूले कोरोना भाइरससँग लक्षण मिले पनि कोरोना भाइरस नभएको उल्लेख गरेका हुन्। मौसमी रुघाखोकीका कारण स्थानीयहरू बिरामी भएको र कतिपय बिरामीहरू सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न डाक्टर पीताम्बर खनालले जानकारी दिनुभयो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकांक्षा प्राप्त गर्न सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भएको छ। सड़क विभाग र सिमेन्ट व्यवसाय संघ नेपालले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले देश धनी बनाएर जनतालाई सुखी बनाउन कृषि, उद्योग, पर्यटन र पूर्वाधारको क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले देशभित्र सिमेन्टको उत्पादन बढ़िरहेकाले त्यसको खपत बढ़ाउन सड़क निर्माणमा प्रयोगको सम्भावना रहेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले चीनमा रहेका नेपाली विद्यार्थी ल्याउने अन्तिम तयारी भइरहेको बताउनु भएको छ। फ्रेण्डस अफ सिल्क रोड ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले हिजो काठमाण्डुमा आयोजना गरेको नोभेल कोरोना भाइरस विरूद्ध लड्न सहयोग तथा नेपाल चीन सम्बन्ध कार्यक्रममा मन्त्री अर्यालले नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्नुहुँदै चीनको समन्वयमा नेपाली विद्यार्थी सुरक्षित ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत हो यान्छीले कोरोना भाइरस संक्रमण सीमापार फैलन नदिन चीन सरकारले उच्च सतर्कताका साथ आफ्नो प्रयास सशक्त पारेको बताउनुभयो। राजदूत याङछीले हाल संक्रमितको संख्यामा कमी आएको भन्नुहुँदै दैनिक 5,000 चिनिया नागरिक उपचारबाट घर फर्कने गरेको जानकारी दिनुभयो। नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर प्रसाद गेवालीले हिजो प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृह सचिव महेश्वर नेउपानेबाट दर्जानी चिन्ह प्राप्त गरे लगतै उहाँले पदभार ग्रहण गर्नुभयो। मन्त्री परिषदको मंगलबारको बैठकले उहाँलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढ़ुवा गरेको थियो। सघन शहरी विकास कार्यक्रम अन्तर्गत कैलालीको टीकापुरमा सड़क, कालोपत्रे, नाली निर्माण लगायतको कामले तीव्रता पाएको छ। सड़क, कालोपत्रे, व्यवस्थित बस पार्क, भ्यू टावर सहितको घण्टाघर लगायतका विभिन्न संरचनाहरूको निर्माणले टीकापुरलाई स्मार्ट सिटी बनाउन सहयोग पुग्ने टीकापुर नगरपालिकाले जनाएको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिकाको वडा नम्बर 1 को बलक नम्बर ए भित्रका सड़क, कालोपत्रे र नाली निर्माणको काम धमाधम भइरहेको छ। 2077 माघभित्र काम सक्ने गरी गत साउन 23 गते महालक्ष्मी एमकेजेबीले ठेक्का लिई निर्माणको काम शुरू गरेको छ। कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नम्बर 1 को बलक नम्बर ए भित्र पर्ने 1 किलोमिटर मुख्य सड़क 4 लेनको बन्नेछ। यसको वरपरका 11 शाखा सड़क पनि कालोपत्रे हुनेछन्। यससँगै सड़कको पानी जाने नाली निर्माण हुने निर्माण कम्पनीका इन्जिनियर जयराम थापाले जानकारी दिनुभयो।
नालीबाट नाली चाहिँ 7.5 मिटर 7.5 मिटर पिचै भयो, त्यो 3.5 मिटरको डिभाइडर बस्छ, 350 मिटरमा चाहिँ हामीले बनाएर नाली भन्दा पनि बाहिर पनि पिचाउँछ।
सड़क निर्माणको लागि महालक्ष्मी एमकेजेबी धनगढ़ले 8,44,21,479 रूपियाँमा ठेक्का लिएको छ। सड़क निर्माणको क्रममा विद्युतका पोल, खानेपानीको पाइप र अप्टिकल फाइबरले अलि समस्या पारेको सब इन्जिनियर थापाले बताउनुभयो।
जहाँ नाली परिरहेछ मुन्टार छ, कतै कतै बिजुलीका पोलहरू छन्, खानेपानी पनि पर्छ अनि टेलिकम, यो तीनटा चिजले
सड़क कालोपत्रे र नाली निर्माणको काम शुरू भएपछि स्थानीय नागरिकहरू खुसी भएका छन्। तर ती संरचनाहरू मजबुत बनाउनु पर्ने स्थानीय गंगाराम चपाईको सुझाव छ।
यहाँको लागि एउटा नमुना नै कार्य हो यो स्मार्ट सिटी अवधारणा अन्तर्गतको भनिन्छ, तर काम गर्ने शैली चाहिँ मलाई मन परेको छैन र यसमा सुधार ल्याउनु जरुरी छ।
टिकापुरमा अहिले ब्लक नम्बर 1 का सड़क कालोपत्रे सहित मेन रोड कालोपत्रे व्यवस्थित बस पार्क निर्माण र भ्यूटाहरू सहितको घण्टाघर निर्माण भइरहेका छन्। यी संरचनाहरूले टिकापुरलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने टिकापुर नगरपालिकाका इन्जिनियर नवराज जोशी बताउनुहुन्छ।
टिकापुरको एउटा आधुनिक बस पार्क जमरा पक्की पुलदेखि बस पार्कसम्मको 6 लेनको रोडहरू एउटा आधुनिक डिजाइनमा निर्माण भइरहेको छ। ए ब्लकको सड़क बाटो पुलहरू बनिरहेको अवस्था छ। भ्यू टावर सहितको घण्टाघर यी सबै पूर्वाधारले हाम्रो स्मार्ट सिटीको जुन अवधारणा छ यसको विकासको लागि टेवा नै पुग्नेछ।
कुनै पनि भौतिक संरचना बनाउँदा ती संरचनाहरूको दिगोपनामा ध्यान दिनुपर्दछ। यसका लागि त्यसमा प्रयोग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी हुनुपर्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर।
मध्य पहाड़ी राजमार्ग अन्तर्गत पर्वत खण्डको पातीचौर बजार क्षेत्रमा 4 लेनको सड़क निर्माण गरिने भएको छ। स्थानीयको आग्रहपछि मोदी 2 देउपुर र मोदी 5 बाजुङ क्षेत्रमा 4 लेनको सड़क बनाइने मध्य पहाड़ी राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले लागू औषध तथा तस्करी विरूद्ध विशेष अभियान शुरू गरेको छ। पछिल्लो समय प्रहरीको सक्रियतामा जिल्लामा करोड़ौं मूल्य बराबरका तस्करीका सामान तथा लागू औषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बर्दियाबाट संवाददाता संजय आचार्यको रिपोर्ट।
जिल्ला प्रहरी कार्यालय बर्दियाले लागू औषध तथा तस्करी नियन्त्रणमा सक्रियता बढाएसँगै पछिल्लो 6 महिनामा भन्सारछली गरिएका करिब 2,37,00,000 मूल्य बराबरका खुद्रा सामान बरामद गरेको छ भने भारतीय सवारी साधन करिब 1,81,00,000 बराबरको 22 थान गाड़ी पक्राउ गरी राजस्व कार्यालय कोलपुर पठाएको छ। विशेष गरी खुला सिमानाका कारण सुरक्षा चुनौती रहे तापनि आफूहरू संवेदनशील रहनुका साथै विविध गलत क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि निगरानी गरिरहेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो।
बर्दिया जिल्लाको शान्ति सुरक्षाको स्थिति अहिले सन्तोषजनक छ। विशेष गरी यो खुल्ला सिमाना नाका भएको कारणले पनि सुरक्षा चुनौती हुन सक्छ भन्ने कुरोमा हामी संवेदनशील छौ।
प्रहरीको सक्रियतासँगै जिल्लामा तस्करीमा कमी आएको प्रहरीको दावी छ। जिल्ला प्रशासन कार्यालयले आन्तरिक कार्ययोजना बनाएर शान्ति सुरक्षा कायम गर्न थालेको छ भने सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न भारतीय पक्षसँग समन्वय गरी गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो।
सुव्यवस्था सुशासन कायम गर्न सुदृढ गर्न हामीले आन्तरिक सुरक्षा कार्ययोजना बनाएर प्रभावकारी हिसाबले गर्दै आएका छौँ। सीमावर्ती क्षेत्रमा हुन सक्ने कुनै पनि खालका अवांछित गतिविधि नियन्त्रण गर्न हाम्रो सुरक्षा निकाय प्रतिबद्ध छ।
बर्दिया प्रहरीले बेला बेलामा सीमा क्षेत्रमा सीमा पार अपराध न्यूनीकरण सम्बन्धी जनचेतना कार्यक्रम गर्नुका साथै सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। संजय आचार्य, रेडियो नेपाल, बर्दिया।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनमा कोरोना भाइरसबाट संक्रमित हुने नयाँ बिरामीको संख्या घट्दै गएको छ। हिजो संक्रमित हुने नयाँ बिरामीको संख्या गत 2 साताकै सबैभन्दा कम भएको अधिकारीहरूले जनाएका छन्। पछिल्ला दिनमा संक्रमित हुनेहरूको दर घट्दै गएकाले आगामी अप्रेलसम्म कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रणमा आउने चीन सरकारका प्रमुख स्वास्थ्य सल्लाहकारले गर्नुभएको पूर्वानुमान प्रति विश्वास बढ़ेको पाइएको छ। चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकार झोङ नान शानले संक्रमितको संख्या फेब्रुअरी महिनामा सुलिएको देखिने तर क्रमिक रूपमा घट्दै जाने बताउनु भएको थियो। हालसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या 44,000 नागेको छ भने मृत्यु हुनेको संख्या 1,100 नागेको चिनिया स्वास्थ्य आयोगले जनाएको छ। नाइजेरियामा एकै परिवारका 16 जनाको रहस्यमय हत्या भएको छ। अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा भएको घटनास्थल चर्चित शहर मानिने जारियासँगै पर्दछ। बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 6 महिनामा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा 26.1% वृद्धि भई 57,28,00,000,00,000 रूपियाँ बराबरको निर्यात भएको छ। यसै गरी समीक्षा अवधिमा कुल वस्तु आयात 4% घटेर 6,94,00,000,00,000 बराबरको वस्तु आयात भएको छ। यसबाट कुल व्यापार घाटा 6.1% घटेर 6,37,00,000,00,000 भएको अर्थ मन्त्रालयले जनाएको छ। समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति 57,00,00,000,00,000 वृद्धि भई 10,96,00,00,000,00,000 रूपियाँ पुगेको छ। यस विदेशी विनिमय सञ्चितको विद्यमान स्तर 9.5 महिनाको वस्तु आयात र 8.5 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको अर्थ मन्त्रालयले जनाएको छ। धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक 4.60 बिन्दुले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बुधबार 4.60ले वृद्धि भई 1,345.97 बिन्दुमा पुगेको छ। नेप्से सामान्य अंकले बढ़े पनि कारोबार रकम भने 1.5 अर्ब रूपियाँ बराबरको भएको छ। कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। नागरिक लगानी कोषको 9,97,00,000 मूल्य बराबरको शेयर कारोबार भएको छ। बुधबार सियोम सिमेन्टको 9,84,00,000, एनआईसी एसिया बैंकको 6,24,00,000, स्वरोजगार लघुवित्त विकास बैंकको 5,06,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ। यसै गरी नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार एनएमबी बैंकको 4,37,00,000 रूपियाँ बराबरको, लुम्बिनी जनरल इन्सुरेन्सको 3,62,00,000 र नेपाल लाइफ इन्सुरेन्स कम्पनीको 3,55,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ। नेपाल भ्रमण वर्ष 2020 सफल पार्नका लागि डोटीको दिपायल बिहीबारदेखि प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ। डोटी चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने महोत्सवमा प्याराग्लाइडिङ, सेती नदीमा जलयात्रा, डोटीका स्थानीय खानाका परिकार, रमाइलो मेला, छलिया हुड्के, स्थानीय झाँगी र घरेलु उत्पादन सामग्री बिक्री वितरण गरिने चेम्बरका अध्यक्ष खगेन्द्र बहादुर साउदले बताउनुभयो। चेम्बर अफ कमर्सका सचिव तेज बहादुर डुम्रेले पर्यटन वर्ष 2020 सफल बनाउन र जिल्लामा भएका स्थानीय स्तरका कला संस्कृति देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो। दिपायल महोत्सव फागुन 1 गतेदेखि 13 गतेसम्म सञ्चालन हुनेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपालले आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई 8 विकेटले हराएको छ। अमेरिकाले प्रस्तुत गरेको 36 रनको विजय लक्ष्य नेपालले 5.2 ओभरमा 2 विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका दिपेन्द्र सिंह ऐरी 11 बलमा 2 चौका र 1 छक्का सहित 15 रनमा अवजित रहे। त्यस्तै पारस खण्डका 12 बलमा 3 चौका र 1 छक्का सहित 20 रनमा अवजित रहे। ज्ञानेन्द्र मल्ल 1 र सुभाष खकुरेल 0 आउट भए। नेपालको ओडीआईमा यो सर्वाधिक छिटो जित हात पारेको हो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले 12 ओभरमा अल आउट हुँदै 35 रनमा समेटिएको थियो। यो ओडीआईको सर्वाधिक कम योगफल हो। यसअघि सन् 2004 जिम्बाब्वे श्रीलंकासँग 18 ओभरमा 35 रनमा अल आउट भएको थियो, जुन कृतिमान नेपालले 15 वर्षपछि बराबर गरेको हो। अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले 6 ओभरमा 1 मेडल राखेर 16 रन खर्चेर 6 विकेट लिए। सन्दीपको यो करियरकै उच्च प्रदर्शन हो। नेपालबाट ओडीआईमा 6 विकेट लिने सन्दीप पहिलो खेलाड़ी बनेका थिए। सुसन भारीले 3 ओभरमा 1 मेडल राखेर 5 रन खर्चिँदै 4 विकेट लिए। नेपाल एफएफ क्लबले ढोरपाटन डबल लीग महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। खेलमा बुधबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई 3-0 हराउँदै एफएफ पुनः च्याम्पियन बनेको हो। एफएफले 4,05,000 र पुलिसले 2,05,000 प्राप्त गरेका छन्। त्यस्तै तेस्रो भएको आर्मीले 1,05,000 र चौथो भएको न्यू डायमण्डले 75,000 रूपियाँ प्राप्त गरेको छ। ढोरपाटन महिला डबल लीग भलिबल प्रतियोगितामा 4 अलग क्लबका खेलाड़ीले स्कुटर प्राप्त गरेका छन्। राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी ढोरपाटन लीग च्याम्पियन नेपाल एफएफकी कप्तान विजेता बुढाथोकी ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन्। त्रिभुवन आर्मी क्लबकी सोफिया सर्वोत्कृष्ट खेलाड़ी, न्यू डायमण्ड एकाडेमीकी सलिना श्रेष्ठ वर्ष खेलाड़ी र नेपाल पुलिस क्लबकी उषा भण्डारी उदयमान खेलाड़ी घोषित भइन्। शहीद स्मारक ए डिभिजन लीगमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पासँग बराबरी खेलेको छ। बुधबार भएको खेलमा जावलाखेलले शेर्पासँग 3-3 गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.1 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:43 भयो भने सूर्यास्त साँझ 5:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको अर्थ मन्त्रालयद्वारा जानकारी। बजेटको आकार 10% घटाइए पनि आर्थिक वृद्धि दरको लक्ष्य यथावत राखिएको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको भनाई। नेपाली कांग्रेसद्वारा आगामी महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बामा फैलिएको रूगाखोकी कोरोना भाइरस नभएको चिकित्सकद्वारा जानकारी। र चीनमा कोरोना भाइरसबाट संक्रमित हुने नयाँ बिरामीको संख्या घट्दै। यहाँबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।